नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2082 साल फागुन 10 गते आइतबार, फागुन शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार फेब्रुअरी 22 सन् 2026, नेपाल सम्मत 1146। आज प्रकाशित पत्र पत्रिकाहरूले प्रतिनिधि सभालाई लक्षित गरेर समाचार प्रकाशित गरेका छन्। प्रवासी नेपालीहरूको आवाज, राजनीतिक दलका घोषणा पत्रका विषय, उम्मेद्वारका विभिन्न किसिमका लक्ष्य, निर्वाचनसँग सम्बन्धी दावी लगायतका प्रसंगहरूले पत्र पत्रिकामा प्राथमिकता पाएका छन्। कार्यक्रम अखबारको शुरूआतमा सबैभन्दा पहिला अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौ। इजरायलबाट नेपाली आवाज घोषणा पत्र सुन्यौ, अपेक्षा पनि सुनुन् समाचार शीर्षक रहेको छ। फागुन 21 गतेको चुनावका लागि नयाँ पुराना साना ठूला सबै दलले आफ्ना घोषणा पत्रहरू सार्वजनिक गरेका छन्। प्राय सबैले सुशासन, विकास, निर्माण र समृद्धिका नारा बोकेका छन्। घोषणा पत्र मात्र पढ्दा लाग्छ देश अब कायापलट हुने भयो, हामी नेपाली बाहिर विदेशिनुपर्ने अवस्था अब रहने छैन। तर चुनावी घोषणा पत्र हामी नेपाली जहाँ रहे पनि नयाँ कुरा भने होइन, किनभने यसअघिका चुनावमा जारी हुने दलका घोषणा पत्रमा समेत यस्ता मुखमिठा नाराहरू सुनिन्थे। रासोपा सहितका केही नयाँले पनि यसअघि चुनावमा भाग लिइसकेका छन्। परम्परागत ठूला दल त हुने नै भए सबैको घोषणा पत्रमा सायद देश नबन्ने खालका शब्द कतै थिएनन्। अब हामी मख भयौं तर देशमा बस्न सक्ने अवस्था कहिल्यै आएन। घोषणा पत्र सुन्यौं, अपेक्षा पनि सुनुन्। इजरायलबाट नेपाली आवाज आजको अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। कांग्रेसको देश बदल्ने रोडम्याप प्रतिज्ञा पत्रमा समेटिएका योजनालाई कार्यान्वयन गर्ने खाका पनि सँगै नेपाल समाचार पत्रले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। कांग्रेसको प्राथमिकता र प्रतिज्ञा यस्ता छन्, अबको नेपाल सुशासित, बुदागत रूपमा विषयहरू समेटिएका छन्। हैरानी मुक्त नागरिक, भ्रष्टाचार मुक्त समाज र जवाफदेही सरकार, 2048 सालपछिका सार्वजनिक पदमा बसेका को सम्पत्ति छानबिन गर्न उच्च स्तरीय समिति छानबिन आयोग गठन, नीतिगत भ्रष्टाचार र अनुचित कार्य नियन्त्रण, दलीयकरणको अन्त्य, नियुक्तिमा दलको होइन अब्बल मान्छे, सुधारिनेछ संस्था, फेरिनेछ अवस्था, अब्बल सार्वजनिक प्रशासन, एक वर्षभित्र सार्वजनिक सेवा ऐन, फौजदारी अभियोगमा मुद्दा लाग्ने जिम्मेवारी मुक्त, शपथ लिनु पूर्व पद छाडेपछि सम्पत्ति सार्वजनिक अनिवार्य, सार्वजनिक खरिदमा अनियमितताको अन्त्य, सुशासन केन्द्रको स्थापना, डिजिटल सार्वजनिक सेवा, सातै दिन चौविसै घण्टा सेवा, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाइने, स्वास्थ्य क्षेत्रका उद्देश्यहरूलाई पनि प्रतिज्ञा पत्रमा समेटिएको विषयलाई आजको नेपाल समाचार पत्रले उल्लेख गरेको छ। जसमा सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, निशुल्क स्वास्थ्य सेवा, सबै उपचार बीमाबाटै डिजिटल स्वास्थ्य, त्यसै गरी स्वास्थ्य जनशक्तिको प्रभावकारी व्यवस्थापन, किसानको सम्मान, कृषिको आधुनिकीकरण लगायतका विषयहरू पनि नेपाली कांग्रेसले घोषणा पत्रमा समावेश गरेको विषयलाई आजको नेपाल समाचार पत्रले उठान गरेको छ। गरीबी निवारण सम्बन्धी कार्यक्रमका विषयहरू समेटिएका प्रसंगहरू पनि रहेका छन्। देश बदल्ने प्रतिज्ञा गरेका छौं, बदलेरै छाड्छौ, गगन थापा कांग्रेसका सभापतिको भनाईलाई समेटिएको छ। देश बदल्नकै लागि यो प्रतिज्ञा पत्र ल्याए हौ, हामीले देश बदल्ने प्रतिज्ञा गरेका छौं, जस्तो सुकै असहज परिस्थिति होस्, सरकार बसौला वा प्रतिपक्षमा बसौला, महलमा बसौला वा सड़कमा राजा जनकले जस्तै हामी कांग्रेसले पनि आफ्नो प्रतिज्ञाबाट एक इन्च पर सर्नेवाला छैनौ। प्रतिज्ञा पत्रमा लेखिएको अक्षर अक्षर पार्टी सभापतिदेखि तल्लो तहका पार्टी सदस्यसम्मले 5 वर्ष पालना गर्नेछन्। कांग्रेसको नेपाल बदल्ने 10 भिजन लगायतका विषयहरू पनि समाचारमा समेटिएका छन्। प्रतिबद्धता, प्रण, जेएनजी आन्दोलनबारे कांग्रेस, नारा आदि विषयहरूलाई पनि समाचारमा उल्लेख गरिएको छ। नेपाल समाचार पत्रले अग्रपृष्ठमा रासोपामा पार्टी छाड्नेको लर्कको सुस्तादेखि मधेससम्म असन्तुष्टि, आर्थिक अनियमितताको आरोप शीर्षकमा खबर प्रकाशित गरेको छ। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाभित्र असन्तुष्टि चुलिँदै गएको छ। पछिल्लो 3 साता यता केन्द्र, प्रदेश र स्थानीय तहका प्रभावशाली नेताहरूले क्रमशः पार्टी परित्याग गरेका छन्। पार्टीको भनाई र गराईमा एकरूपता नदेखिएको, टिकट वितरण र निर्णय प्रक्रियामा पारदर्शिता नभएको तथा नेतृत्व शैलीप्रति असहमति रहेको उनीहरूको आरोप रहेको छ। रासोपाका केन्द्रीय तहका नेता प्रणय शमशेर राणाले हालै पार्टी परित्याग गर्नुभएको छ। उहाँले पार्टीको वैकल्पिक राजनीतिक प्रतिबद्धता व्यवहारमा नदेखिएको, निर्णय प्रक्रिया सीमित घेरामा केन्द्रित भएको र आन्तरिक बहसको संस्कृति कमजोर बनेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभएको हो। रासोपामा पार्टी छाड्नेको लर्को सुस्तादेखि मधेससम्म असन्तुष्टि, आर्थिक अनियमितताको आरोप आजको नेपाल समाचार पत्रले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। रौतहट अशान्त, गौरमा कर्फ्यू आजको नागरिक दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत केही नेताले चुनावको वातावरण बनि नसकेको बताउँदै आएका बेला रौतहटको गौर बजार 3 दिनदेखि अशान्त रहेको छ। गौर नगरपालिकाको सबगढ़ाबाट शुरू भएको समुदाय बीचको तनाव एवं झडप मन्थर नभएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो कर्फ्यू लगाउँदै नेपाली सेना समेत परिचालन गरेको छ। निर्वाचन सुरक्षाका लागि खटिएको सेनाले यति बेला गौर बजार मात्र होइन पूरै मधेसलाई निगरानीमा राखेको छ। गौरको उक्त घटनाले सिंगो मधेस प्रदेशको सुरक्षामाथि प्रश्न उठाएको छ। साथै यो घटनामा खेलेर निर्वाचन विथोल्न सक्ने शक्तिहरू सलबलाउने संकेत पनि देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रौतहट अशान्त, गौरमा कर्फ्यू आजको नागरिक दैनिकमा खबर रहेको छ। दाङ जिल्लाको प्रसंगमा नागरिक दैनिकमा स्विङ भोट, नयाँलाई आश, पुरानालाई त्रास खबर रहेको छ। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा समेत 193 मतले पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेल यसपटक पनि जीत निकाल्न भरपूर कसरतमा हुनुहुन्छ। अघिल्लो पटक प्राप्त मतलाई सुरक्षित राखेर केही नयाँ मत थप्न सके जीत निकाल्न सकिने उहाँको विश्वास रहेको छ। जीत निकाल्न उहाँ स्विङ मतदाताको मत तान्ने योजनामा हुनुहुन्छ। कतिपय अवस्थामा स्विङ मत निर्णायक बन्ने गरेको छ। यसलाई मौन समूह पनि भनिन्छ। यो समूहलाई राजनीतिक भाषामा नन पोलिटिकल वा अस्थिर मतदाता भनिन्छ। लहर अनुसार चल्ने भएकाले यो मतलाई स्विङ भनिएको हो। कुनै दल र संगठनप्रति प्रतिबद्ध नहुने भीड़ र लहरमा आकर्षित हुने यो मतदातालाई आफ्नो पक्षमा पार्न सके सहज जीत निकाल्न सकिने उहाँको ठम्याई रहेको छ। स्विङ भोट दाङ, नयाँलाई आश, पुरानालाई त्रास आजको नागरिक दैनिकको अग्रपृष्ठको खबर हो यो। उदयपुरमा 2 पदका लागि 31 जना मैदानमा कांग्रेस एमाले र नेकपालाई मत परिवर्तनको डर, नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। उदयपुरमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ 2 पदका लागि 31 जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्। आफ्ना दलका नीति, कार्यक्रम र व्यक्तिगत विकास योजनाको सूची बोकेर उम्मेद्वारहरू मत माग्दै जनताको घर पुगिरहेका छन्। सबै उम्मेद्वार जीतको दावी गरिरहेका बेला मतदातामा भने पुराना दलप्रति असन्तुष्टि देखिँदै पनि गएको छ। भदौको नवयुवा आन्दोलनको प्रभाव उदयपुरमा पनि परेको देखिन्छ। यसले एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी जस्ता दललाई केही चुनौती थपेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी 2079 निर्वाचनमै समानुपातिकतर्फ उल्लेखनीय मत ल्याइसकेको दल हो। प्रत्यक्षतर्फ मत बढ़ेमा पुराना दलका उम्मेद्वारलाई जीत निकाल्न कठिन हुने देखिन्छ। त्यसैले उदयपुर एकमा कांग्रेस र दुईमा कम्युनिष्ट किल्ला कायम रहन्छ कि भत्किन्छ भन्ने सबैको चासो यति बेला देखिएको छ। उदयपुरमा दुई पदका लागि 31 जना मैदानमा कांग्रेस, एमाले र नेकपालाई मत परिवर्तनको डर, खबर प्रकाशित छ नयाँ पत्रिकामा। साथै यसै समाचारमा उदयपुर एक र दुईमा रहेका जम्मा मतदाता, महिला पुरूषको संख्या, मतदान स्थल र मतदान केन्द्रको विवरण पनि उल्लेख गरिएको छ। जसमा उदयपुर एकमा मतदाता 1,42,804 रहेका छन्, महिला 71,350 मतदाता रहेका छन्। पुरूष मतदाताको संख्या 71,492 रहेको छ। मतदान स्थल 52 रहेका छन्। मतदान केन्द्र 160 रहेका छन्। उदयपुर दुईमा मतदाताको कुल संख्या 96,122 रहेको छ। महिला मतदाताको संख्या 54,708 रहेको छ। पुरूष मतदाताको संख्या 50,414 रहेको छ। मतदान स्थल 51 रहेका छन् भने मतदान केन्द्र 115 रहेका छन्। खबर नयाँ पत्रिका दैनिकको हो। किन सधैँजसो बाजुरा र बझाङको निर्वाचनमा हुन्छ झडप र बुथ कब्जा? कान्तिपुर दैनिकले अग्र पृष्ठमा यो खबर प्रकाशित गरेको छ। बाजुरा र बझाङ सबैजसो निर्वाचनमा अशान्त हुने भएकाले यहाँका मतदाता यो निर्वाचनमा पनि स्वतन्त्र र निष्पक्ष ढंगले मतदान गर्न पाइएला कि नपाइएला भन्ने चिन्तामा रहेका छन्। सुदूरपश्चिमका यी दुई जिल्लामा विगतका निर्वाचनमा धाँधली, बुथ कब्जा, फर्जी मत, कुटपीट, हत्यासम्मका घटना हुँदै आएका छन्। बाजुरामा जहाँ जुन पार्टीको बाहुल्यता छ त्यहाँको मतदान स्थलमा उक्त पार्टीका कार्यकर्ताले बुथ कब्जा गर्ने गरेको विगतको अनुभव रहेको बढ़ी मालिका क्याम्पसका पूर्व प्रमुख वीरबहादुर कटुवालले बताउनुभयो। 2079 निर्वाचनमा म मतदान केन्द्रमा पुग्दा मेरै भोट अर्काले खसालिसकेको रहेछ। हाल सोही क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका कटुवालले भन्नु भयो, बाजुरामा अर्काको मत खसाल्ने, अशक्तको मत खसालिदिने, अनुपस्थित रहेकाको मतदाताको पनि लगभग सबै मत खसाल्ने, झडप र धाँधली गर्ने, कर्मचारीको मिले मतो हुने लगायतका प्रवृत्ति रहँदै आएका छन्। आफू जत्तिको सचेत मतदातालाई समेत निगरानी गरिन्छ र अर्कैले मत खसालिदिन्छ भन्ने सर्वसाधारणको अवस्था कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिने उहाँको भनाइ रहेको छ। किन सधैँजसो बाजुरा र बझाङको निर्वाचनमा हुन्छ झडप र बुथ कब्जा? आजको कान्तिपुर दैनिकले अग्र पृष्ठमा यो खबर प्रकाशित गरेको छ। कैलाली पाँचमा स्वास्थ्य र डुबानका मुद्दा प्रमुख, कान्तिपुर दैनिकको भित्री पृष्ठको प्रसंगलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका र प्रदेशको आर्थिक तथा प्रशासनिक केन्द्रका रूपमा रहेको धनगढ़ीमा चुनावी सरगर्मी बढ़ेको छ। कैलाली पाँचमा पर्ने यो क्षेत्रलाई सुदूरपश्चिमको राजनीतिमा चासोका साथ हेरिन्छ। त्यसैले धनगढ़ीका चो गल्ली र चिया पसल अहिले राजनैतिक बहसको केन्द्र बनेका छन्। कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह, एमालेका जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना, डोटीबाट तीन पटक निर्वाचित भइसकेका नेपाली कम्युनिष्ट पार्टीका प्रेम बहादुर आली, रासोपाबाट जनस्वास्थ्य अभियन्ता डाक्टर आनन्द कुमार चन्द, रापरपाका रोशन शाही, स्वतन्त्रतर्फ पूर्व संविधान सभा सदस्य प्यारालाल राणा गरी 15 उम्मेद्वार यो क्षेत्रबाट प्रतिस्पर्धामा रहेका छन्। पुराना स्थापित दलदेखि नयाँ पार्टीसम्मका उम्मेद्वार आफ्नो एजेण्डा बोकेर मतदाताको घर दैलोमा गइरहेका छन्। धेरैले आफ्नै स्थानीय घोषणा पत्र पनि सार्वजनिक गरेका छन्। तर मुख्य चार दलसहित अन्य उम्मेद्वारका प्रतिबद्धतामा समेत समस्या देखिन्छ। विकासका सपना सबैका साझा रहेका छन्, तर ती सपनाभित्र त्यो क्षेत्रको भविष्यलाई चुनौती दिइरहेको बाढ़ी र डुबानको समस्या भने प्राथमिक एजेण्डा बनेको छैन। कैलाली पाँचमा स्वास्थ्य र डुबानका मुद्दा प्रमुख आजको कान्तिपुर दैनिकले भित्री पृष्ठमा यो खबर प्रकाशित गरेको छ। ब्यालेटबाट भविष्य खोज्दै पूर्व लडाकु कान्तिपुर दैनिककै भित्री पृष्ठमा रहेको खबरलाई लिँदैछौ। कुममा पर्चा पम्पलेट राखेको अग्लो ब्याग एउटा हातमा ह्याण्ड माइक निर्वाचनको माहौलमा तामझाम र भीड़ सहित उम्मेद्वार गाउँ पसिरहेका बेला यहाँको एक सुकुम्बासी बस्तीकी 23 वर्षीय केशर जहाँ भने माइक बोकेर गाउँ र बजारमा प्रचार प्रसार गरिरहनु भएको छ। जिल्लाका अन्य उम्मेद्वार दलबल र गाड़ीमा गीत बजाउँदै डुलिरहँदा पूर्व माओवादी लडाकु केशर भने साइकल र मोटरसाइकल चालक सहित लिफ्ट मागेर एक गाउँदेखि अर्को गाउँसम्म पुग्नुहुन्छ। रविना खानले समेत चिनिने उहाँले सशस्त्र युद्धका बेला बन्दुक र बम पड्काउनु भयो। अहिले बन्दुक र बम बोकेका तीनै हात जोडेर केशरले मत मागिरहनु भएको छ। ब्यालेटबाट भविष्य खोज्दै पूर्व लडाकुहरू कान्तिपुर दैनिकको प्रसंग हो यो। सुरक्षा कर्मी र कर्मचारीले मत दिन पाउँछन् कि पाउँदैनन्, नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। चुनावमा खटिने बाहेकका कर्मचारीले पनि कार्यक्षेत्रबाटै समानुपातिकमा गर्न पाउँछन् मतदान। निर्वाचनमा प्रत्यक्ष खटिने मात्र होइन, अप्रत्यक्ष खटिने सरकारी कर्मचारीले कार्यक्षेत्रबाटै समानुपातिकमा मतदान गर्न पाउँछन्। उनीहरूका लागि आयोगले पाएक पर्ने ठाउँमा अस्थायी मतदान स्थल खड़ा गरिदिन्छ। उनीहरूको मतदाता नामावली तयारी गरेको र सोही अनुसार स्थायी मतदान स्थल निर्धारण गरेको आयोगले जनाएको छ। चुनावमा 551,890 सुरक्षा कर्मी र कर्मचारी परिचालित रहेका छन्। उहाँहरूले चुनावका क्रममा समानुपातिकमा तोकिएको स्थानबाट मतदान गर्न पाउने व्यवस्था गरिएको प्रसंगलाई नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। आर्थिक वृद्धि दर 3.5% सीमित रहने आईएमएफको प्रक्षेपण आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा खबर प्रकाशित छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले यस वर्ष नेपालको आर्थिक वृद्धि दर 3.5% सीमित रहने प्रक्षेपण गरेको छ। पछिल्लो प्रदर्शन तथा आन्दोलनका क्रममा भएको ध्वंस र आर्थिक अनिश्चितताले निजी क्षेत्रको मनोबल खस्किएको र लगानीको वातावरण कमजोर भएको भन्दै कोषले यस्तो प्रक्षेपण गरेको हो। यसअघिको कोषकै प्रक्षेपण भन्दा यो आंकड़ा कम हो। यसअघि चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 5.2% हुने आईएमएफले प्रक्षेपण गरेको थियो। आर्थिक वृद्धि दर 3.5% सीमित रहने आईएमएफको प्रक्षेपण आजको कान्तिपुर दैनिकको अर्थ पृष्ठमा खबर रहेको छ। साथै यसै पृष्ठमा प्रमुख चार दलको साझा एजेण्डा, कृषिलाई उद्यममा रूपान्तरण, कृषिलाई रोजगारी सिर्जना, आय वृद्धि र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणको प्रमुख आधार बनाउने घोषणा लगायत प्रसंगहरू पनि रहेका छन्। त्यस्तै सकियो एआई सम्मेलन शीर्षकको समाचार पनि यसै पृष्ठमा प्रकाशित छ। फितलो प्रयासका कारण ग्रे लिस्टबाट निस्कने नेपालको प्रयास असफल। गत वर्ष फागुन 9 मा एफ एफ ए टी एफ को ग्रे लिस्टमा नेपाल परेको थियो। अहिलेको अवस्थाबाट बाँकी एक वर्षमा यसबाट मुक्त हुन सक्नेमा विज्ञहरूले शंका व्यक्त गरेका छन्। फाइनेन्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट निस्कन नेपाल असफल भएको छ। प्रयास पितल भएका कारण मुलुक एक वर्षमा पनि ग्रे लिस्टबाट बाहिर निस्कन नसकेको हो। अहिलेकै अवस्थाबाट बाँकी एक वर्षको समयमा पनि मुलुक ग्रे लिस्टबाट मुक्त हुन सक्नेमा विज्ञहरूले शंका व्यक्त गरेका छन्। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने विषय राज्यको प्राथमिकतामा पर्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, राज्यले यो विषयलाई गम्भीरताका साथ लिन सकेको जस्तो देखिएन। शुरूआती दिनहरूमा सरकारी अधिकारीहरूले समय अगावै मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने बताए पनि त्यसो हुन सकेन। गत वर्षको फागुन 9 नेपाल एफएटीएफको ग्रे लिस्टमा परेको थियो। फितलो प्रयासका कारण ग्रे लिस्टबाट निस्कने नेपालको प्रयास असफल। कारोबार दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। सात महिनामा 9.5 खर्ब व्यापार घाटा। निर्यातमा तीव्र भए पनि आयात निर्भर संरचना कायमै। आजको नागरिक दैनिकको अर्थ पृष्ठमा खबर प्रकाशित छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 7 महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय विस्तार देखिए पनि व्यापार असन्तुलन अझ गहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा कुल 12.91 अर्ब 63 करोड़ 20 लाख रूपियाँ बराबरको वैदेशिक व्यापार भएको छ। 7 महिनामा 9.5 खर्बको व्यापार घाटा आजको नागरिक दैनिकमा खबर रहेको छ। साथै यसै पृष्ठमा आगमन बढ़ाउनेदेखि खर्च क्षमता दोब्बर पार्नेसम्मका योजना लगायतका अन्य खबरहरू पनि प्रकाशित छन्। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।